यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्ता गठबन्धन भत्काउन भइरहेका प्रयास सफल नहुने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई, राष्ट्रहित समृद्धि र सबल अर्थतन्त्रका पक्षमा सरकारले काम गरिरहेको प्रधानमन्त्रीद्वारा जानकारी। चूरे दोहन रोक्न विद्यमान कानूनको कार्यान्वयन र आवश्यक कानूनको निर्माणमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा भोलि विश्वासको मत लिनुहुने। विश्वभर छरिएर रहेका नेपालीहरूको संस्था गैर आवासीय नेपाली संघको महाधिवेशन आज काठमाण्डुमा शुरू हुँदै र प्यालेस्टाइनी समूह हमासले 200 जनालाई अपहरणपछि बन्धक बनाएको इजरायलको आरोप।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई भत्काउन प्रयास भइरहे पनि त्यो कुनै हालतमा सफल नहुने बताउनु भएको छ। समाजवादी मोर्चाको सन्देश सभालाई धनगढ़ीमा हिजो सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन 5 वर्ष टिक्ने र गठबन्धन भत्काउन गरिने प्रयास किमार्थ सफल हुन नदिइने बताउनुभयो। उहाँले चारदलीय मोर्चाले परिवर्तनलाई रक्षा गर्दै समाजवादी आन्दोलनलाई नयाँ चिराबाट अघि बढ़ाउने विश्वास रहेको पनि उल्लेख गर्नुभयो।
यो सरकार बनेपछि मुख्य रूपमा हामीले भन्यौं सुशासन, सामाजिक न्याय र अनि समृद्धिको एउटा नयाँ यात्रातिर जाने कुरा हामीले गर्यौं र सुशासनको पक्षमा जाँदा हामीले मिटर ब्याजबाट पीड़ित किसानहरूको संघर्षलाई पहिलो प्राथमिकतामा राख्यौं र ती किसानहरूलाई मिटर ब्याज पीड़ितहरूबाट मुक्त गर्ने अभियान नै चलायौं। हामी सफल पनि भयौं। भ्रष्टाचार विरोधी अभियान र सुशासनकै पक्षमा त्यो नक्कली भुटानी शरणार्थी समस्या सम्बन्धी गम्भीर ढंगले अनुसन्धान शुरू गर्यौं।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रहित समृद्धि सुशासन र सबल अर्थतन्त्रका पक्षमा सरकारले काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेज, दोधारा चाँदनी सुक्खा बन्दरगाह, पञ्चेश्वर जलविद्युत परियोजना, करिडोर निर्माणको काम अघि बढ़ने पनि बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले संघीयतालाई संस्थागत गर्न महत्वपूर्ण मानिएको निजामती ऐन परिषदबाट टुंगिएर सदनमा लैजाने गरी विधेयक अघि बढ़ाइएको बताउनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएर सरकार अघि बढ़िरहेको पनि दोहोर्याउनुभयो। सन्देश सभालाई सम्बोधन गर्नुहुँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन 5 वर्ष टिक्ने बताउनुभयो। उहाँले रोजगारी सुशासन र समृद्धिलाई प्राथमिकता दिएर अघि बढ़नुपर्नेमा जोड़ पनि दिनुभयो। अध्यक्ष नेपालले समाजवादी मोर्चा सकारात्मक सोचले गठन गरिएको र यो कसैका विरूद्ध नभएको भन्नुहुँदै सरकारलाई सघाउने र सत्ता गठबन्धनलाई अघि बढ़ाउने आफूहरूको नीति रहेको उल्लेख गर्नुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल भइरहेको टिप्पणी गर्नुभयो। उहाँले संघीयतालाई समाप्त पारी मुलुकमा स्वेच्छाचारी शासनको प्रयासमा एकथरी लागि परेको अवस्थामा परिवर्तनकारी शक्तिहरू चनाखो हुनुपर्ने बताउनुभयो। नेकपा माओवादीका महासचिव विप्लवले समाजवादी मोर्चा नयाँ ढंगले अघि बढ़ने उल्लेख गर्नुहुँदै भएका सबै उपलब्धिहरूलाई जोगाउँदै अघि बढ़ने उल्लेख गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले चूरे दोहन रोक्न विद्यमान कानूनको कार्यान्वयन र आवश्यक कानूनको निर्माण गर्न सरकारलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोलाई राष्ट्रपति भवन शीतल निवास बोलाई हिजो चूरे संरक्षणका लागि महत्वपूर्ण पहल थालेर तराई मधेसलाई जोगाउन आग्रह गर्नुभयो। भेटमा मन्त्री महतोले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक मा रहेको निकासी सम्बन्धी व्यवस्था हटाउन सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवसहित चूरे जैविक विविधता वन एवं कृषि विज्ञहरूको टोलीले गिटी बालुवा ढुंगा उत्खनन गरी निकासी गर्ने प्रस्तावित विधेयक पारित गर्न नहुने लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मिशन 2084 पछि एकल बहुमतको सरकारका पक्षमा अघि बढ़ेको बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल सुखी नेपाली आवधिक लक्ष्य 2084 सालको निर्वाचनपछि कार्यान्वयनमा आउने र त्यो एमालेकै नेतृत्वको सरकारले गर्ने बताउनुभयो। अध्यक्ष ओलीले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सलबलाइरहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसले आफूलाई समयानुकूल परिवर्तन नगरेकाले कांग्रेस बुढो भएको र सकिने क्रममा रहेको दावी अध्यक्ष ओलीले गर्नुभयो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले भोलि बुधबार विश्वासको मत लिनुहुने भएको छ। संविधानको धारा 168 उपधारा 5 बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा 168 उपधारा 4 बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनु भएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो। मुख्यमन्त्रीमा नियुक्त भएको 30 दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। कार्की असोज 27 गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको हो। यसैबीच प्रदेशसभाको सचिवालयले कोशी प्रदेशसभाको बैठक आह्वान गरेको बारे जानकारी दिएको छ। सचिवालयले हिजो सूचना जारी गर्दै भोलि बिहान 11 बजेका लागि बैठक आह्वान गरिएकाले प्रदेशसभाका सदस्यहरूले बैठकमा सहभागी हुन जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नव दुर्गा मध्येकी तेस्रो देवी चन्द्र घण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्र घण्टा रहन गएको विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविदहरू बताउनुहुन्छ। चन्द्र घण्टा देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्ने विश्वास रहेको छ। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले मुलुकको समृद्धि समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ पार्नुपर्ने बताउनु भएको छ। 68 प्रहरी दिवसका अवसरमा हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र मुलुकको समृद्धि कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताउनुभयो। यसैबीच तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशनमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डल हिजै चीनको राजधानी बेजिङतर्फ प्रस्थान गरेको छ। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकार लागि परेको बताउनु भएको छ। सुदूरपश्चिम पत्रकार समाज काठमाण्डुले हिजो आयोजना गरेको दशैं तिहार छठ तथा नेपाल सम्बद्ध विशेष शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले इजरायलमा हमास समूहद्वारा मारिएका 5 नेपालीको शवको प्रमाणीकरणको काम शुरू भएको र सकिने बित्तिकै नेपाल ल्याइने जानकारी दिनुभयो। हमास समूहले बन्धक बनाई बेपत्ता पारेका विपिन जोशीको खोजीका लागि सरकारका तर्फबाट सबै पहल भएको र अन्तर्राष्ट्रिय मानवाधिकारवादी संघ संस्थालाई समेत त्यसका लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो। त्यहाँ रहेका थप विद्यार्थी पनि अनलाइन मार्फत सम्पर्कमा आइरहेकाले आवश्यक परेमा जतिसुकै बेला पनि उद्धार गरी नेपाल ल्याउन सरकार तयार रहेको परराष्ट्रमन्त्री साउदले बताउनुभयो। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ राजनीति शास्त्र अध्ययन संघ र नेपाल दूरसंचार प्राधिकरणले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख हुनु र मौलिक हक अन्तर्गत संचार र सूचनाको हकलाई प्राथमिकताका साथ राखिनुले राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको स्पष्ट भएको उहाँले उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दाङ जिल्लामा भइरहेको विकास निर्माणको काम कुनै पनि बहानामा नरोक्न निर्देशन दिनुभएको छ। दाङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूसँग हिजो भेटघाट कार्यक्रममा मन्त्री शर्माले निर्माण भइरहेका विकासका कामको प्रगतिका बारेमा जानकारी लिनुभयो। मन्त्री शर्माले सरकारले बजेट विनियोजन गरेका कामहरू तुरून्तै अगाडि बढ़ाउन भइरहेको विकास निर्माणका काम कुनै पनि बहानामा नरोक्न तोकिएको समय सीमाभित्र नै निर्माण सम्पन्न गर्न सहयोग र सहजीकरणका लागि सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन पनि दिनुभयो। विश्वभर छरिएर रहेका गैरावासीय नेपालीहरूको 11 महाधिवेशन आज काठमाण्डुमा शुरू हुँदैछ। नेपालीका लागि नेपाली तथा ज्ञान रूपान्तरणको समृद्धिको आधार भन्ने नाराका साथ आयोजना हुन लागेको 11 महाधिवेशनका लागि आवश्यक सबै प्रतिनिधि र उम्मेद्वारहरू काठमाण्डु आइपुगिसकेको र तयारी पूरा भएको गैरावासीय नेपाली संघले काठमाण्डुमा हिजो पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। नेपाल सरकार नेपाल उद्योग परिसंघ नेपाल उद्योग वाणिज्य महासंघ र गैरावासीय नेपाली संघको संयुक्त आयोजनामा हुने सम्मेलनको आज राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुनेछ। मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा 59 देशका 4,227 जना महाधिवेशन प्रतिनिधिले भाग लिनुहुनेछ। संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था महाधिवेशनका क्रममा मिलाइएको पनि गैरावासीय नेपाली संघले जनाएको छ। अर्थमन्त्री डाक्टर प्रकाश रणमहतले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। केही बेर अघि रेडियो नेपालबाट प्रसारित अन्तर्सम्वाद कार्यक्रममा कुराकानी गर्नुहुँदै मन्त्री डाक्टर महतले सरकारको प्रयासले मात्रै अर्थतन्त्रमा सुधार नहुने बताउनुभयो।
निजी क्षेत्र सबैको चाहिँ सामूहिक दायित्व अर्थतन्त्र चाहिँ सरकारले मात्रै गरेर चाहिँ चलायमान हुन्छ भन्ने पनि कुराहरू छैन। उहाँहरूको तर्फबाट पनि हामी सबै चाहिँ सुधार गर्ने चाहिँ स्कोप सबै क्षेत्रमा छ। निजी क्षेत्रले पनि आफ्ना कमी कमजोरी जानेर छन् त्यसलाई चाहिँ आत्मसमीक्षा गर्नुपर्छ र त्यसको आधारमा उहाँहरू पनि आफूलाई त्यही रूपमा तयार पार्नुपर्छ भनेदेखि सरकारमा पनि समस्याहरू छन्, हाम्रो निर्णय प्रक्रियाहरूमा समस्याहरू छन्, कतिपय जिल्ला सुस्तीमा समस्याहरू छन्, अरू खाले नीतिगत संरचनागत समस्याहरू पनि होलान्। त्यसमा हामी चाहिँ यो सुधार हुनुपर्छ, परिवर्तन हुनुपर्छ भन्ने कुरामा हामी चाहिँ स्पष्ट छौँ र त्यो बाटोमा हामी हिँडिराखेका छौँ। तर सम्पूर्ण कुरा चाहिँ यो सरकारले नगर मात्रै नभएको भन्ने त्यो भाष्य पनि उपयुक्त होइन। त्यसमा आफ्नो ठाउँबाट सबैले जहाँ जहाँ सुध्रिनुपर्ने छ सुध्रिनुपर्छ।
मुलुकको अर्थतन्त्रमा आजको भोलि नै सुधार हुन नसक्ने बताउनुहुँदै अर्थमन्त्री डाक्टर महतले पछिल्ला सुधारले अर्थतन्त्र लयमा फर्कने संकेत भने देखिएको उल्लेख गर्नुभयो।
वैदेशिक मुद्राको राम्रो संचित छ, पहिला जस्तो अब हामी यो आयात धान्नै सक्दैनौ कि भन्ने कुराहरू चाहिँ त्यो छैन। देशभित्र जुन चाहिँ वैदेशिक रेमिटेन्स आएको छ त्यसको पनि केही सकारात्मक प्रभाव अवश्य पनि अर्थतन्त्रमा पर्छ नै। अहिले चाहिँ पर्यटकहरू आउने संख्या एकदमै बढिराखेका छ, त्यसबाट पनि होटल व्यवसाय त्यो सँगुडिएका अरू व्यवसाय रेस्टुरेन्ट व्यवसायहरू चाहिँ बिस्तारै चाहिँ बढ्दैछन्। यो जग्गामा मन्दी थियो, जग्गा किनबेच चाहिँ अत्यधिक पहिला हुन्थ्यो, त्यसबाट पनि पुँजी चलायमान हुन्थ्यो। पछिल्लो अवस्थामा यो कोभिड पछि जुन चाहिँ स्ल्याकनेस आयो त्यसले पनि गतिविधि कम गरेका थियो र अब अहिले बिस्तारै त्यसमा पनि कारोबारले पिकअप गर्दैछ। यद्यपि यो अर्थतन्त्र चाहिँ संसारभरि नै यो समस्यामा छ, अन्तर्राष्ट्रिय यो युद्धका चाहिँ बादलहरू छन्, कतिपय ठाउँ युद्धको स्थिति छ, यसको पनि प्रभाव अवश्य पनि परेको छ, संसारभरि नै परेको छ, हाम्रो ठाउँमा नि परेको छ। तर बिस्तारै सकारात्मक तर्फ अगाडि बढेको छ, आज भनेर भोलि नै चाहिँ रातारात परिवर्तनको अपेक्षा हामी कसैले पनि गर्न सक्दैनौँ।
अर्थमन्त्री डाक्टर प्रकाश रण महत। एमालेका पोलिट ब्यूरो सदस्य एवं पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राष्ट्रिय संचार माध्यमहरू राष्ट्रको पहरेदार भएकाले ती माध्यमहरूको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। रेडियो नेपाल कर्मचारी युनियनले दशैंको अवसरमा सिंहदरबारमा हिजो आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मन्त्री बास्कोटाले सरकारी संचार माध्यमहरूको दायित्व नाफा कमाउनु नभई आम नागरिकलाई सुसूचित गर्नुरहेकाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थाका रूपमा रूपान्तरण गर्दा राज्यले त्यसको स्वायत्तता र आर्थिक दायित्व लिने गरी ऐन बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेता बास्कोटाले जोखिम तथा संकटको समयमा समेत राष्ट्रिय प्रसारणको दायित्व निर्वाह गर्दै रेडियो नेपालको इतिहास र भविष्य उल्लेखले महत्वपूर्ण रहेको भन्नुहुँदै राज्यले यसको विकास र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भौगोलिक विकटता र जनसांख्यिक हिसाबले रेडियो नेपाललाई सबैको सहज पहुँचमा पुर्याउने गरी आवश्यक काम भइरहेको जानकारी दिनुभयो। पेशागत महासंघका अध्यक्ष पुण्य प्रसाद ढकाल र सार्वजनिक संस्था कर्मचारी संगठनका अध्यक्ष इन्दु आचार्यले कर्मचारी र व्यवस्थापक बीच आपसी सहयोग र समन्वयमा जोड़ दिनुभयो। रेडियो नेपाल कर्मचारी युनियनका अध्यक्ष भरत प्रसाद घिमिरे, रेडियो नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजेश श्रेष्ठ र रेडियो नेपाल कर्मचारी संघका उपाध्यक्ष भीम विश्वकर्माले रेडियो नेपालको स्वायत्तता र आर्थिक सबलतामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। नेपालीहरूको महान पर्व दशैं मनाउन पछिल्लो 3 दिनमा 150,000 यात्रु काठमाडौँबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। दशैंकै सन्दर्भमा कैलाली जिल्लाका थारू गाउँमा सखिया नाचको रमझम बढ़ेको कैलाली संवाददाता ईश्वर साउद बताउँछन्।
कृष्ण जन्माष्टमीदेखि विधिवत रूपमा शुरू भई दशैंको कोजागरत पूर्णिमासम्म नाच्ने सखिया नाचले आज भोलि थारू गाउँ साँझपख गुञ्जायमान हुने गरेका छन्। सखिया नाच नाच्दा भगवान कृष्णको जीवनमा आधारित गीत गाइन्छन्। कृष्ण जन्माष्टमीमा कृष्ण भगवानको जीवन कथामा आधारित गीतको अन्त्य नहुँदा सखिया नाचमा उक्त गीतलाई गाएर सिद्ध्याउने गरिन्छ। यो नाचमा थारो युवतीले नाच्ने र युवाले मादल बजाउने गर्छन्। यो नाचमा जति धेरै मादल बज्यो त्यति नै रौनकता हुने गर्छ। सखिया नाच्ने युवतीले सेतो रंगको फरिया र रातो रंगको चोलिया लगाउने गर्छन्। मादल बजाउने केटाले भने सेतो रंगको धोती र रुचि अनुसारको रंगको कमिज लगाउने गर्छन्। सखिया नाच्ने युवती र मादल बजाउने केटाहरूले यसरी पहिरनमा सजिँदा अझै राम्रो देखिन्छ। टिकापुर बनगाउँकी हिरा चौधरी।
गहना गुडिया पुरान डिजाइनको संस्कृति चोलिया फरिया गोलिया
दशैंको टिकाको दिनसम्म केटा र केटी मिली नाच्ने यो नाचमा दुष्टात्माको भवितव्यबाट बचाउनका लागि एकजना गुरुवाको व्यवस्था गरी गाउँका बडघर र भद्र भलादमी यसका संरक्षक रहेका हुन्छन्। अरू दिन गाउँका बडघरको घरमा सबै जम्मा भई नाचिने यो नाच दशैंमा भने गाउँका सबैका घरमा नाच्ने चलन छ। सखिया नाच सकिएपछि जम्मा भएको पैसाले किनेको खानेकुरा नदीबाट मारेर ल्याएको माछा र अन्य परिकार तयार पारी खाने गरिन्छ। खाँदा गुरुवाले पूजा आजा गर्ने र गाउँको बडघर तथा अन्य गन्ने मान्ने बसेर भोज अर्थात फेरिया खाने गर्दछन्। त्यसपछि सखिया नाच सकिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
टिकापुरमा दशैंको रमझम शुरू भइसके पनि धनकुटामा भने दशैंको चहल पहल अपेक्षित हुन नसकेको धनकुटा संवाददाता ईश्वर थापा बताउँछन्।
नयाँ लुगा लगाउने मिठो खाने चाडका रूपमा समेत परिचित दशैं व्यापार व्यवसाय गर्नेहरूका लागि सबैभन्दा ठूलो सिजन हो। त्यसैले अरू विदाको सदुपयोग गर्ने तयारीमा हुँदा व्यापारीहरू भने झन व्यस्त हुनुपर्छ। तर यसपालि दशैंको चहलपहल अघिल्ला वर्षको जस्तो छैन। आर्थिक मन्दीका कारण यसपटक व्यापार ज्यादै कम भएको व्यवसायी विक्रम पौडेलले बताउनुभयो। अघिल्ला वर्ष यति बेलासम्म निकै भीड़भाड़ भइसक्ने बजार पसल यसपालि भने सुनसान जस्तै छन्। बजारमा दशैं चहलपहल नहुनुमा युवा विदेशी नै दर बढ्नुले पनि असर परेको छ। महँगी बढ्नु आमदानी नबढ्नुले पनि असर पारेको छ। देश संघीयतामा गएसँगै बजार विकेन्द्रीकृत हुँदा चहलपहल कम भएको व्यवसायी उर्गेन साकिएको भनाइ छ।
महँगीको पनि प्रमुख कारण छ। अर्को कुरा यो स्थानीय तह भनेदेखि विकेन्द्रीकरणको सिद्धान्त अनुसार अब बजारहरू सबैतिर पालिकामा पनि बजारहरू भएकोले पनि
दशैंको बेला अन्य सिजनको तुलनामा दोब्बरदेखि तेब्बरसम्म कारोबार हुने गरेको व्यवसायीहरूको अनुभव छ। एक वर्षमा हुने कारोबार मध्ये दशैंमा मात्र करिब 40% कारोबार हुन्छ। तर COVID-19 पछिको आर्थिक मन्दीकै कारण यो वर्ष व्यापार नगन्ने मात्र भएको स्थानीय दिलकुमार राईले बताउनुभयो।
नहुनुको मुख्य कारण चाहिँ आर्थिकै हो। मान्छेसँग पैसा नभएको अवस्था छ। बजारमा किनमेलमा र अन्य कुराहरूमा पनि अलिकति बाधा भएर
COVID-19 थला परेको व्यवसाय अहिलेसम्म उठ्न सकेको छैन। चाडपर्वमा समेत व्यापार व्यवसायमा सुधार नआउँदा धेरै जसो व्यवसायीहरूले घर भाडा र बैंकको ब्याज तिर्न धौधौ भइरहेको बताउँछन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी कमाइएको रकम सुरक्षित राखौ।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 10.054% वार्षिक ब्याज दर। मुद्दती खातामा 12.054% वार्षिक ब्याज दर। शून्य मौजदातमा खाता खोली 5,00,000 दुर्घटना मृत्यु बिमा र 5,00,000 निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
बाँकी समाचार। यस वर्षको स्वर्गीय भारती खरेल आध्यात्मक साधना पुरस्कार महामण्डलेश्वर डाक्टर स्वामी आत्मानन्द गिरिजी महाराज गलेश्वर आश्रम देवघाट धामलाई प्रदान गरिने भएको छ। प्रतिष्ठानको हिजो बसेको बैठकले पुरस्कार भारती खरेलको 86 स्मृति दिवसका अवसरमा आगामी मंगिर 16 गते आयोजना हुने विशेष समारोहमा देवघाट धामलाई 51,000 र सम्मान पत्रका साथ गरिने भारती खरेल प्रतिष्ठानले जनाएको छ। रेडियो नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रबीच स्वास्थ्य गतिविधि कार्यक्रम तथा सन्देश उत्पादन र प्रसारण सम्बन्धी सम्झौता भएको छ। विगत वर्षदेखि प्रसारण हुँदै आएको स्वास्थ्य गतिविधि रेडियो कार्यक्रम हरेक मंगलबार साँझ 6:25 15 मिनटसम्म प्रसारण गरिनेछ। त्यस्तै स्वास्थ्यसँग सम्बन्धित सन्देशहरू रेडियो नेपालको विभिन्न प्रसारण समयमा विभिन्न प्रसारण केन्द्र तथा राष्ट्रभाषाहरूमा समेत अनुवाद गरी प्रदेशगत रूपमै प्रसारण गरिनेछ। केही अन्तर्राष्ट्रिय समाचार। हमासले करिब 200 मानिसलाई बन्धक बनाएको इजरायलले दावी गरेको छ। बन्धक बनाइएकाहरूमा धेरैजसो इजरायली सेना र विदेशी नागरिकहरू रहेका छन्। गत अक्टोबर 7 हमासले इजरायलमा अकस्मात आक्रमण गरेपछि दुई देशबीच शुरू भएको द्वन्द्वले उग्र रूप लिएको छ। युद्धका क्रममा अहिलेसम्म 4,000 भन्दा बढ़ी मानिस मारिएका छन्। यसैबीच इजरायलको आक्रमणमा परि ध्वस्त भएका गाजापट्टीका भवनहरू मुनि 1,000 भन्दा बढ़ी मानिसहरू पुरिएको हुन सक्ने अनुमान गरिएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवाधिकारवादी कार्यालयहरूले गाजाका अस्पतालहरूमा इन्धनको अभाव शुरू भएको र हरेक एक मिनटमा एकजना बिरामी भर्ना भइरहेको जनाएको छ।
नेपाल राष्ट्र बैंकले दशैं तिहार लगायत चाडबाड़का लागि लक्षित गरेर मंगलबारबाट नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ। राष्ट्र बैंकले हरेक वर्ष चाडबाड़को समयमा नयाँ नोट सटाईको सुविधा दिँदै आएको छ। काठमाडौँ उपत्यका भित्रको हकमा राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरूका शाखामा नयाँ नोट साट्न पाउने व्यवस्था रहेको छ। काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेश स्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ। वाणिज्य बैंकले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटाई सुविधा दिइरहेका छन्। सटाई सुविधा प्राप्त भएका बैंकका शाखाहरूबाट 5, 10, 20, 50 र 100 दरका नयाँ नोट साट्न पाइने व्यवस्था रहेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद कानूनको परिपालना र सार्वजनिक निकायको खरिद तत्परता बढ़ाउन पहल शुरू गरेको छ। सार्वजनिक खरिद प्रक्रियामा प्रभावकारिता ल्याउन सकेमा त्यसले बजेटको कार्यान्वयन प्रभावकारी हुने, पूँजीगत खर्च बढ़ाउने र ठूला आयोजना तोकिएकै समयमा सम्पन्न हुन सक्ने कार्यालयका सचिव डाक्टर दामोदर रेग्मीले बताउनुभयो। खरिद योजना निर्माण नगर्ने र तदनुरूप खरिद तत्परता नदेखाउने प्रवृत्ति रोक्न कार्यालयले थप पहल गर्ने उहाँले उल्लेख गर्नुभयो। सरकारी लगानीको नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि AA+ क्रेडिट रेटिङ स्तर प्राप्त गरेको छ। इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी इक्रा NP AA+ स्तरको रेटिङ प्रदान गरेको छ। अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ स्तर प्राप्त गरेको थियो। AA+ रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको हुन्छ। AA+ रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ। इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्व लगायतको विश्लेषण गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकाय मध्ये प्राधिकरणले AA+ क्रेडिट रेटिङ पाएकोले संस्थामा वित्तीय दायित्व वहन गर्न सक्ने उच्च तहको सुरक्षित क्षमता रहेको देखिएको बताउनुभयो।
घरेलु टोली नेपालले बुधबारदेखि मूलपानी र टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक T20I सिरिज खेल्ने टोली घोषणा गरेको छ। नेपालको टोलीमा लोकेश बम र ललित नारायण राजवंशी टोलीमा फर्किएका छन्। ललित अघिल्लो महिना 19 एसियाली खेलकुदको लागि अभ्यासको क्रममा घाइते भएका छन्। नेपालका लीग स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत कारण नाम फिर्ता लिएको हुँदा उनी त्रिकोणात्मक सिरिजमा छैनन्। सन्दीप नहुँदा श्याम ढकाललाई टोलीमा मौका दिइएको छ। टोली अन्य परिवर्तन भने छैन। नेपालले आफ्नो पहिलो खेल कार्तिक 1 युएसँग मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। नेपालले कार्तिक 2 हङकङसँग खेल्नेछ। नेपालले कार्तिक 4 हङकङसँग खेल्नेछ।
अझै बम अब मौसम आज देशभर आंशिकदेखि सामान्य बदलिरही कोशी बागमती लगायत देशका पहाड़ी भागका केही स्थान र तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाड़ी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 26.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.2 डिग्री सेल्सियस, वर्षा 8.2 मिलिमिटर र सापेक्षिक आर्द्रता 98% मापन गरिएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:05 भयो भने सूर्यास्त भरे साँझ 5:34 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्ता गठबन्धन भत्काउन भइरहेका प्रयास सफल नहुने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई, राष्ट्रहित समृद्धि र सबल अर्थतन्त्रका पक्षमा सरकारले काम गरिरहेको प्रधानमन्त्रीद्वारा जानकारी। चुरे दोहन रोक्न विद्यमान कानूनको कार्यान्वयन र आवश्यक कानूनको निर्माणमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा भोलि विश्वासको मत लिनुहुने। विश्वभर छरिएर रहेका नेपालीहरूको संस्था गैरावासीय नेपाली संघको महाधिवेशन आज काठमाडौँमा शुरू हुँदै र प्यालेस्टाइनी समूह हमासले 200 जनालाई बन्धक बनाएको इजरायलको आरोप। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।